بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد. گزشتہ سے بات چل رہی ہے گناہوں کا علاج، توبہ. توبہ میں پہلے بات بتائی گئی کہ توبہ کرنا کتنا ضروری ہے، اس کے بغیر انسان کی اصلاح نہیں ہو سکتی. پہلا قدم ہے اور پہلی سیڑھی توبہ. توبہ تفصیلی، توبہ اجمالی. پھر توبہ کرنے کے بعد دل میں ایک وسوسہ دھڑکا رہتا ہے، فرمایا اس پر کوئی دھیان نہ دے، توبہ قبول ہو گئی. جی، پھر فرمایا انسان گناہوں سے بچنے کے لیے اپنے آپ کو مشغول رکھے. ہاں، تو نفس کے سامنے ہمیشہ قوت کے ساتھ، دیکھو اپنے ارادے پر جمنا، اس پر بات چل رہی تھی کل کہ ارادے پر جمنا، جمے گا تو رہے گا. بار بار توبہ ٹوٹ جاتی ہے، بار بار ٹوٹ جائے تو بار بار توبہ کر لے، اس میں کوئی بات نہیں، لیکن جمنے کا ارادہ کرے. نفس اگر بار بار توڑ دیتا ہے تو ہم ہتھیار نہ ڈال دیں. ابتدا میں کشمکش ہوتی ہے نفس کے درمیان. جب انسان قرآن و حدیث سنتا ہے یا بزرگوں کی باتیں سنتا ہے تو دل میں خیال آتا ہے کہ گناہوں کو چھوڑنا چاہیے. حدیثیں سنتے ہیں، بزرگوں کی باتیں سنتے ہیں، جیسے درس سنتے ہیں، تو خیال آتا ہے کہ گناہوں کو چھوڑنا چاہیے اور صحیح راستے پر آنا چاہیے. لیکن نفس جو گناہ کا عادی بنا ہوا ہے وہ دوسری طرف لے جانا چاہتا ہے. جو گناہ کا عادی بنا ہوا ہے وہ دوسری طرف لے جانا چاہتا ہے. اب نیکی کے تقاضے اور برائی کے تقاضے میں کشتی ہوتی ہے، نیکی کا تقاضا اور برائی کا تقاضا. اب دونوں طرف کشتی ہوتی ہے، لڑائی ہوتی ہے. نفس چونکہ موٹا ہے اور اس کے اندر گناہ کرنے کی طاقت موجود ہے، جبکہ نیکی کے تقاضے کے اندر ابھی اتنی طاقت پیدا نہیں ہوئی، اس لیے جب دونوں کے درمیان کشتی ہوتی ہے تو یہ نفس نیکی کے تقاضے کو گرا دیتا ہے. اب اگر نیکی کے تقاضے نے اس نفس کے سامنے ہتھیار ڈال دیے، نیکی نے نفس کے سامنے ہتھیار ڈال دیے کہ اس نفس نے مجھے تو ڈھا دیا، مار دیا، گرا دیا، اب اس نفس سے مقابلہ کرنا بیکار ہے، تو یہ نیکی کا تقاضا مارا گیا. جیسے نیکی چاہتا ہے کہ اب گناہ نہیں کریں گے، توبہ کر لی، پھر نفس بیچ میں آیا، توبہ ٹوٹ گئی، تو واپس ارادہ کر لے. ہاں اگر یہ سوچا کہ نہیں یہ تو مجھے مار ہی دیتا ہے، گناہ کرا ہی دیتا ہے، اور چھوڑ دیا توبہ کرنا، تو سمجھو گئے کام سے. یہ ہے، جب ایک مرتبہ اگر ہم گر گئے نا، پھر ہمیشہ نفس گرتا رہے گا. لیکن اگر نیکی کے تقاضے کو یہ سمجھایا کہ جتنی مرتبہ پیٹے گا اتنی مرتبہ تیرے اندر مزید قوت پیدا ہوگی، بس ارادہ پکا ہو. جب ارادہ پکا ہوگا تو جتنی مرتبہ بھی اس کی پٹائی ہوگی، یہ گرے گا، تو اتنی ہی مرتبہ اتنی اس کے اندر طاقت پیدا ہوتی. تو اب وہ نیکی کا تقاضا نئی طاقت کے ساتھ، نئے عزم، نئے حوصلے کے ساتھ اٹھے گا. اب جب دوبارہ نفس سے مقابلہ ہوگا تو نیکی کا تقاضا کچھ دیر اس کے مقابلے میں ڈٹا رہے گا. یہ نہیں ہوگا کہ پہلے ہی داؤں میں گر جائے، بلکہ پہلی مرتبہ کی بنسبت مقابلہ بہتر ہوگا. اس کی مثال ایسی ہے جو بار بار لوگ پوچھتے رہتے ہیں भाई हमसे तो गुना छूटते ही नहीं, जो इस सिलसिले में दाखिल हुए हैं और जो अपनी इसलाह करा रहे हैं तो पूछते रहते हैं कि हमसे तो गुना हो ही जाता है। तो वो ये समझते हैं कि अब गोया तोबा कर ली है और अपनी इसलाह का इरादा कर लिया है तो अब गुना नहीं होना चाहिए। ऐसा नहीं होगा, ऐसा नहीं होगा। हाँ, हमारा इरादा पक्का हो कि अब मुझे गुनाहों से जान छुड़ानी है और गुनाह का इरादा बिल्कुल नहीं है, अब इसलाह के लिए और शेख से राबता शुरू कर दिया है, अब अगर गुनाह उसके दरमियान में हो गया तो खबर दे दे, फिर तोबा कर ले कि अब आइंदा नहीं करूंगा। तो पहले जो रोजाना होता था गुनाह, वो अब एक एक दिन के बाद होगा, फिर ये पूछते पूछते 2 दिन के बाद गुना होगा, फिर पूछते पूछते ऐसे इसका वक्त लेट होता जाएगा। अब जो गुना रोजाना होता था, अब वो गुना हफ्ते में एक मरतबा होगा। तो वही तोबा हफ्ते में एक मरतबा टूट रही, जहां रोजाना टूट रही थी। तो इस तरीके से इसके अंदर कुव्वत बढ़ती जाएगी नेकी के अंदर, तोबा के अंदर, यहां तक कि अब वो गुना साल में कभी होगा। तो इस तरीके से गुना हमेशा छूटते हैं, याद रखो, लेकिन लगा रहना पड़ता है, ना उम्मीदी में मत चले जाओ। इसीलिए ज्यादातर जो लोग खुद अपने आप को गुनाहों से बचाना चाहते हैं, वो लोग थक के बैठ जाते हैं, बोले हमसे तो गुना छूट ही नहीं सकता। एक इंसान है भाई, बदनजरी से अपनी हिफाजत करना चाहते, तो कुछ किताबें पढ़ता है, कुछ आवजाई पढ़ता है, कुछ शुरू करता है, कुछ दिन अमल रहा फिर टूट गया, फिर कुछ दिन अमल रहा फिर टूट गया, यहां तक के फिर छोड़ देता है, क्योंकि खुद ब खुद अमल करोगे तो ताकत नहीं रहेगी, उसमें बहुत टाइम लगता है। और उससे अच्छा है कि कोई रहबर पकड़ लो, शेख पकड़ लो, उससे अपने हालात बताते जाओ, तो फिर उसके बाद इंशाल्लाह गुनाह से बचना आसान हो जाता है। बहुत से लोग बैत भी कर लिया, शेख भी बना लिया, लेकिन हालात नहीं बता रहे, क्या बोलने में शर्म आती है। अरे बोले ऐसी बातें कर सकते हैं, ऐसी बातें करेंगे तो पता नहीं शेख क्या समझेंगे, वो हमसे बदगुमान हो जाएगा, और ये बातें तो नहीं बतानी चाहिए, अब ये तो गुना है, अब ये कैसे। अब बहुत सो को नफ्स इस तरीके से मारता, क्यों बताने नहीं देता, सब कुछ हो गया, इरादा भी है कि हमको गुना छोड़ना है, लेकिन जो गुना हो रहा है वो बता नहीं रहे। तो वो बताते बताते कई साल और कई महीने लग जाते, जब बताते तो फौरन से छोड़ना आसान हो जाता है। तो इसलिए बहुत सारे ऐसे हैं, तो इस याद रखे कि ये है इलाज, कि जिस तरीके से हमें अपने जिस्मानी डॉक्टर को जाकर अपनी बीमारियां खोल देते हैं, रूहानी डॉक्टर को भी अपनी बीमारियां खोलना पड़ेगा। छुपाओगे तो टाइम लगेगा और खोल दोगे तो बहुत जल्दी इलाज हो जाएगा, वो पॉइंट पर इलाज शुरू हो। जैसे डॉक्टर को हमने बता दिया कि मुझे ये चीज हो रही है, अपने पॉइंट, तो अब उसको समझ में आ गया, वो पॉइंट पर वो इलाज शुरू कर देगा। वरना कुछ भी न बोलोगे तो डॉक्टर सारे टेस्ट करवाने के बाद सोचेगा, दवाई देने के बाद सोचेगा कि इसको बीमारी क्या है, तो बीमारी ढूंढते ढूंढते टाइम लगेगा, फिर इलाज में टाइम लगेगा, और पहले ही दिन बता दिया तो इलाज शुरू हो गया। ऐसे रूहानियत के अंदर भी है कि अपने अंदर जो गुनाहों की बीमारियां हैं उसको अगर दूर करना है तो बताना जरूरी होता है। ये बताना वो नहीं होगा जो हदीस में आता है कि अपने गुनाहों को छुपाओ लोगों के सामने, जाहिर नहीं, यहां इलाज के लिए बताना, जिस तरीके से सतर का छुपाना जरूरी है, फरमाया किसी के सामने न खोलो, लेकिन वही शरीयत इजाजत देती है कि अगर डॉक्टर के सामने तुम्हें जरूरत पड़ी तो बदरजा मजबूरी खोलना पड़ेगा, उसके बगैर इलाज नहीं होगा, मुफ्तियों ने इसकी इजाजत दी। तो इसी तरीके से रूहानियत के अंदर भी अगरचे वो सतर है लेकिन हमको उससे निकलना है तो ऐसे ही होगा। तो फरमाया 2 बार, यानी जब गिरेगा तो उसके अंदर 2 बार ताकत पैदा होती हो। अब तीसरी मरतबा जब मुकाबला होगा तो नफ्स का डट कर बराबर का मुकाबला करेगा, इसके बाद आहिस्ता आहिस्ता नेकी का तकाजा नफ्स को भी चित कर देगा। फिर क्या होगा, क्या अब ये नफ्स को मानने की कुव्वत पैदा होगी, जब भी तो हफ्ते के बाद फिर होगा ना, एक हफ्ते तक मारता रहा तो आहिस्ता आहिस्ता ये इसके अंदर ताकत आएगी। जिंदगी भर ये होता रहेगा कि कभी इसने गिरा दिया और कभी उसने गिरा दिया, कभी ये गालिब आ गया और कभी वो गालिब आ गया। जब बार बार मुकाबला होता रहेगा तो अल्लाह ताला उसके अंदर इतनी ताकत अता फरमा देंगे कि फिर हमेशा नेकी का तकाजा नफ्स को गिराएगा और नफ्स हमेशा गिरता रहेगा इंशाअल्लाह। जी तो इसलिए हारना नहीं चाहिए, याद रखिए। बहुत सारे लोग नेकी पर आते हैं इसलिए कि ताकि मेरे हालात दुरुस्त हो जाए, है ना। बहुत सारे लोग बहुत परेशान हो जाए, जिंदगी से परेशान हो गए, ये नुकसान हो रहा है, वो नुकसान हो रहा है, तो चलो मस्जिद में आ गए, नमाज पर आ गए, सब कुछ हो गया, फिर कहते हैं मेरे हालात तो दुरुस्त होते ही नहीं, मेरे पास मुसीबत तो वैसे ही चल रही, फिर क्या करते हैं, वही नेकी छोड़ दे। बोले हमारी पिछली जिंदगी से ही थी। ये सारी नफ्स की चालें होती है, याद रखो। पहले इसलिए तो पहले फरमाया, पहले तोबा। तोबा का माना पक्का इरादा कर लिया। इस वक्त में जितने भी अपने मशाइख से बैत कर रहे हैं वो तोबा की नीयत नहीं होती, बस एक रसम होती है, भाई सब कर रहे चलो हम भी कर लेते, भाई किसी शेख की मस्जिद में बैठे और उसने कलमात पढ़ाए तो हमने भी पढ़ लिया। अंदर का एक दाइया और इरादा जो होता है ना, तो फिर इंसान उस पर जमता है। अंदर का इरादा होगा तो जमेगा। जैसे बात सुनने वाले तो बहुत सारे हैं, लेकिन इसमें से किसी ने अगर अंदर का इरादा कर लिया, नहीं मुझे अपनी यानी इस्लाह करानी है और मुझे गुनाहों से जान छुड़ानी है, ये दिल में जब पक्का इरादा करता है तो फिर इंसान उस पर चलना शुरू करता है। वरना तो वैसे भी हालात है तो चलो भाई कुछ दिन की बातें सुनेंगे, कुछ इल्म मिल जाएगा, कुछ नॉलेज मिलेगा, तो इसलिए भी लोग सुनते, फिर तौबा वो नहीं कर रहे होते। इसलिए याद रखे, तौबा का इरादा करना भी ये भी अल्लाह की तौफीक ही से होता है। अल्लाह तौफीक न दे तो नहीं कर सकता, वरना दीन की बातें सुनने वाले तो हजारों हैं, लेकिन उन बातों को सुनने के बाद उन गुनाहों से फिर तौबा करने वाले चंद लोग होते। आपको भी आलिम एक बयान देता है, अब उसके सुनने वाले तो हजारों है, अब उसमें से चंद लोगों ने तौबा की है कि इन्होंने जो बताया मुझे उस पर अमल करना, दूसरे तो खाली सुनकर चले गए। तो याद रखे कि असल में तौबा का इरादा करे और अल्लाह ताला से मांगे। ये कब होगा? जब इंसान अपने गुनाहों पर सोचेगा, जिंदगी मेरी कैसी गुजर रही जरा उस पर सोचे, तो मुराकबा करने से ये चीज पैदा होती है। बहुत सारे मुराकबा भी इसलिए छोड़ देते हैं कि नफ्स बीच में आता है और पिछली जिंदगी याद दिलाता है, घबराहट पैदा होती है, फिर मुराकबा छोड़ देते। याद रखो, उससे घबराना नहीं, हाँ इन हालात को बताओ, हालात बताते नहीं है और खुद ब खुद छोड़ देते हैं। फिर कई महीनों के बाद मुलाकात होती है, फोन आता है, पूछते क्या हुआ, बोले वो तो नहीं हो रहा है। भाई क्यों नहीं हो रहा है? तो वो खुद ब खुद छोड़ दिया। तो इरादा कर लो कि करना है तो बस मुकाबला शुरू कर दो। चंद दिन के लिए मुकाबला है, उसके बाद आगे की गाड़ी बहुत चलती रहेगी आसानी के साथ। मरते दम तक नफ्स से होशियार रहना है, लेकिन कायदा यह है कि बड़े से बड़ा पहलवान भी गाफिल होकर नहीं बैठता कि अब चूंकि मैं बहुत बड़ा पहलवान हो गया हूं लिहाजा अब मुझे कसरत की और मश्क करने की जरूरत नहीं रही। पहलवान समझते हैं ना, हाँ, तो वो भी हमेशा चौकन्ना होशियार रहता है। ऐसा नहीं है कि अब तो मैं पहलवान हूं, मुझे अब वर्जिश की जरूरत नहीं है, प्रैक्टिस की जरूरत नहीं रही, बल्कि उसको भी रोजाना वर्जिश करनी होती है, कसरत करनी होती है और रोजाना बादाम खाने हैं, रोजाना अपनी गिजा का एहतमाम करना है। अगर उसने ये चीजें छोड़ दी तो वो भी गिर जाएगा, ठुस हो जाएगा, यानी कमजोर हो जाएगा और किसी का मुकाबला करने की ताकत उसमें नहीं रहेगी। लिहाजा अगर ताकत हासिल करके पहलवान बन भी गया और नफ्स शैतान को गिरा भी दिया, तब भी उसको हर वक्त रियाजत की जरूरत है ताकि उसकी कुव्वत उसी दर्जे में बहाल रहे। इसीलिए फरमाया, तादम आखिर दम फारिग मबाश, दम आखिर दम फारिग मबाश, आखिरी दम तक एक लम्हे के लिए भी फारिग होने का मौका नहीं है। जी आगे एक बात, जामे जामे मैं तोबा शिकन, तोबा मेरी जाम शिकन। जामे मैं तोबा शिकन, तोबा मेरी जाम शिकन, क्या माना? बहरहाल तोबा टूटने का मामला, तोबा टूटने का मामला हर इंसान के साथ पेश आता है। तोबा टूटने का मामला, लिहाजा घबराने की जरूरत नहीं है। जब तोबा टूटे दोबारा तोबा कर लो, और अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैही पढ़ लो। एक शायर का बड़े मजे का शेर है, जामे मैं तोबा शिकन, तोबा मेरी जाम शिकन, सामने ढेर है टूटे हुए पैमानों के, सामने ढेर है टूटे हुए पैमानों के। यानी जब जामे मैं सामने आता है, यानी शराब का जाम प्याला सामने आता है, जब शराब का प्याला सामने आता है तो तोबा टूट जाती है कि मुझे शराब नहीं पीनी है। जब सामने आ गया तो तोबा टूट जाती है, और जब तोबा आती है तो जाम को तोड़ देती है। अरे समझे? यानी इंसान को जगह तोबा, अरे मैंने तो तोबा कर ली है, तो वो क्या करता है, वो शराब का प्याला ही तोड़ देता है। जब जाम आता है तो तोबा टूट जाती है, और जब तोबा आती है तो जाम को तोड़ देती है। अरे समझ गया अभी? जब तोबा आती है तो जाम यानी वो शराब के प्याले को तोड़ देती है। इसके नतीजे में क्या होता है? बोले मेरे सामने टूटे हुए पैमानों के ढेर पड़े हैं, क्योंकि जितने प्याले टूटे हैं ना, तो बोले मेरे सामने सारे टूटे हुए ग्लासे पड़ी हुई है, क्योंकि तोबा आ गई तो पैमाने को तोड़ दिया। अब सुनो फिर से वही शेर, सामने जामे मैं तोबा शिकन, तोबा मेरी जाम शिकन, सामने ढेर है टूटे हुए पैमानों के, टूटे हुए, क्योंकि पैमाना कहते हैं वही ग्लास, नापना, जो ग्लास होती है उसको पैमाना कहते हैं। तो फरमाया सामने मेरे ढेर है टूटे हुए पैमाने के, तोबा याद आ गई तो पैमाने को तोड़ दिया। पैमानों का लफ्ज शायर ने यहां दो मानों में इस्तेमाल किया, एक तो अहद के माना है, यानी जो हमने इरादा किया था, अहद वादा किया था अल्लाह ताला से, अहद के माना, क्योंकि अहद को भी पैमान कहते हैं, और दूसरा गलास के माना में है, क्योंकि शराब के गलास को भी पैमाना कहा जाता है। इसलिए उसने कहा कि सामने ढेर है टूटे हुए पैमानों के, यानी एक तरफ पैमाना टूट रहे हैं और दूसरी तरफ पैमाने टूट रहे हैं, एक तरफ पैमान टूट रहे हैं और दूसरी तरफ पैमाने टूट रहे हैं, लेकिन बिलाखिर अल्लाह ताला पैमान में इतनी ताकत अता फरमा देते हैं, यानी वो वादा उसमें इतनी ताकत अता फरमा देते हैं, जिसे तोबा किया है तो उसमें इतनी ताकत अता फरमा देते कि फिर पैमाने ही टूटते हैं, फिर पैमाने टूट, इरादा नहीं टूटता है, फिर वो पैमाने टूटते, तोबा का इरादा कर लिया, अब उसके सामने जाम आ गया तो उसको तोड़ देगा, गुनाह का इरादा कर लिया, अब उसके सामने गुनाह आ गया तो उसको हटा देगा। जी फिर पैमान नहीं टूटते। अगर आदमी शुरू में घबरा जाए, क्यों ये मेरी तोबा टूट रही है, और हार कर बैठ जाए, तो उसके माना यह है कि नफ्स व शैतान ने गलबा पा लिया। अल्लाह ताला हर मुसलमान की इससे हिफाजत फरमाए। हाय, कोई गुनाह देखता है तो कमजोर हो जाता है, लेकिन जब हो जाता है लेकिन कुछ करता है तो गुनाह से दूर हो जाता है। जी तो याद रखे, तो शुरू में तो क्या होगा, जब जाम आएगा तो तोबा टूट जाएगी, क्योंकि एक मिसाल है, जिसको शराब की आदत है तो उसने तोबा कि मैं नहीं पीऊंगा, तो सामने आ गया, दोस्तों के साथ में बैठ गए, चलो पी लिया, तोबा टूट गई, लेकिन फिर इरादा कर ले कि नहीं मुझे तो छोड़ना है, आइंदा नहीं पीऊंगा, फिर वो फिर आहिस्ता आहिस्ता क्या होगा कि अब आएगा तो अब वो प्याले को तोड़ देगा, तोबा नहीं तोड़ेगा, तो गुनाह के जो तकाजे थे उसको तोड़ देगा लेकिन अपनी तोबा नहीं तोड़ेगा। लेकिन अगर हार कर बैठ गया, अरे मैं तो बार बार सोचता हूं कि नहीं करो, फिर हो जाता, अरे छोड़ो, फिर तो इरादा ही नहीं करना है, तो تو یہ ختم، تو انسان گر گیا. اس لیے یاد رکھو، نفس و شیطان نے غلبہ پا لیا اگر ہم بیٹھ گئے تو. باز آ ہر آچے ہستی باز آ. جتنی مرتبہ بھی توبہ ٹوٹے، جتنی مرتبہ بھی توبہ ٹوٹے، اس کا علاج یہ ہے کہ فوراً دوبارہ عہد کو تازہ کر دو اور دوبارہ توبہ کی طرف بڑھو. ان کی بارگاہ تو ایسی ہے، اللہ کی بارگاہ تو ایسی ہے جیسے کسی شاعر نے کہا، باز آ ہر آچے ہستی باز آ، گر کافر و گبر و بت پرستی باز آ. کبر و بت پرستی باز آ، گر کافر و کبر و بت پرستی باز آ. ای در گئے مادر گئے نا امیدی نیست، صد بار گر توبہ شکستی باز آ. صد بار گھر توبہ شکستی باز آ. یعنی اور جگہوں کا تو معاملہ یہ ہے کہ اگر تم ایک مرتبہ جرم کرو گے، ایک مرتبہ اگر تم جرم کرو گے، دو مرتبہ کرو گے، تین مرتبہ کرو گے، معاف کر دیے جاؤ. یعنی دنیا میں تو یہ قانون اور یہ حال ہے کہ تم نے اگر کسی کا بھی نافرمانی اور گناہ، حکومت کا ہو، دنیا کے لوگوں کا ہو، تو کسی مرتبہ، ایک مرتبہ، دو مرتبہ کروں گے تو معاف کر دیے جاؤں گے. اگر روزانہ ہی جرم کروں گے تو وہ کان سے پکڑ کر باہر نکال دیے جاؤں گے اور یہ کہہ دیا جائے گا کہ اب یہاں مت آنا. ایک انسان کسی کے یہاں کام کرتا ہے تو ایک مرتبہ جرم کیا معاف، دو مرتبہ، تین مرتبہ، اور اگر بار بار کرتا تو کیا کیا جائے گا، کان پکڑ کر باہر نکال دیا جائے گا، بولے جاب تمہاری چھٹی. تو دنیا کا تو یہ دستور ہے، اب یہاں مت آنا. مگر ان کی بارگاہ ایسی ہے، اللہ اکبر، اللہ کی بارگاہ ایسی ہے کہ ان کی طرف سے اعلان ہو رہا ہے کہ اگر 100 بار بھی توبہ توڑ چکے ہو تو پھر میرے پاس واپس آ جاؤ. سبحان اللہ، دیکھو وہ بارگاہ کیا ہے، 100 بار بھی توبہ توڑ چکے ہو تو بولے میرے پاس واپس آ جاؤ. وہاں یہ اعلان نہیں ہوگا کہ با جاؤ بھائی جاؤ، اب توبہ قبول نہیں ہوگی. ایک باپ بھی اپنے بیٹے کو اگر بار بار حکم کو توڑا ہے تو اس کو بھی گھر سے نکال دیا جاتا ہے، بولے بھاگ جا ادھر سے. لیکن اللہ ایسا ہے کہ کیا فرما رہا ہے، اگر 100 بار بھی تم توبہ ٹوٹ چکے ہو، عہد توڑ چکے ہو، تو پھر میرے پاس واپس آ جاؤ، پھر بھی تمہاری توبہ قبول کر لوں گا، پھر بھی تمہاری توبہ قبول کر لوں گا. دیکھو اس کو کہتے ہیں رب، اور جس کو یہ صفت ملی اس کو کہتے ہیں اللہ والا. کہ دیکھو اس کے اندر وہ صفت ہے کہ اللہ والے بار بار معاف کر دیتے، کیونکہ وہ جانتے ہیں، وہ پکڑ نہیں کرتے، بولے جاؤ معاف ہے. مرتے دم تک، مرتے دم تک، نزا کی آخری حالت سے پہلے پہلے تک توبہ کا دروازہ کھلا ہوا ہے. توبہ کا دروازہ جو کھلا ہوا حدیث میں آیا ہے نا، توبہ کا دروازہ کب، جب آخرت سامنے کھل جاتی ہے، جس کو نزا کی حالت کہتے ہیں، تو اس کے بعد توبہ کروں گے تو قبول نہیں ہے. اس سے پہلے پہلے ہوش کے اندر توبہ قبول کر لو. ایک تو وہ ہے، اور دوسرا توبہ کا دروازہ پوری دنیا کے اعتبار سے، کہ سورج جو ہے وہ مشرق سے نکلتا ہے، وہ ایک دن مغرب سے نکلے گا، جہاں پر وہ غروب ہوتا ہے وہاں سے نکلے گا، بیچ میں آئے گا، پھر ڈوب جائے گا، پھر ڈوبنے کے بعد مشرق سے ہی شروع ہوگا. اس کے بعد دنیا ایسی ہی چلتی رہیں گی جیسے ابھی چل رہی ہے، لیکن اس کے بعد توبہ کا دروازہ بند. اس کے بعد اگر یہ سورج مغرب سے نکل گیا، پھر ڈوبے گا، پھر ویسے ہی دن سب چلیں گی زندگی، تو اس کے بعد کوئی توبہ کرے گا، اب توبہ کا دروازہ بند ہو چکا ہے. تو بولے اس سے پہلے پہلے اگر 100 بار ٹوٹ جائے، 1000 بار ٹوٹ جائے، پھر توبہ کر لو، اللہ تعالیٰ اپنے بندے کو قبول کرنے کے لیے بیٹھے ہوئے. اللہ، اب اللہ نے تو اپنی معافی کی حد کر لی لیکن ہم ہی جاتے نہیں، ہم ہی شرماتے ہیں، بولے کیا جائیں؟ ارے اللہ کے سامنے مت شرماؤ، اللہ تو عجیب محبت کرنے والے ہیں، وہ تو 70 ماؤں سے بھی زیادہ محبت کرنے والے ہیں۔ ماں کی محبت کیا ہے؟ وہ تو ایک محبت کا حصہ اللہ نے دنیا کی تمام مخلوق کو دیا ہے، ایک حصہ، اور باقی تو اللہ کے پاس اپنے پاس ہے۔ تو فرمایا بلکہ کوشش جاری رکھنی چاہیے، لہذا گھبرانے کی ضرورت نہیں بلکہ کوشش جاری رکھنی چاہیے، انشاءاللہ اسی طرح کامیابی ہو جائے گی۔ ہمت نہ ہارو اور مایوس ہو کر مت بیٹھو، کوشش کو چھوڑ کر نہ بیٹھ جاؤ، اللہ تعالیٰ ایک نہ ایک دن کامیابی عطا فرما دیں گے۔ جی کامیابی عطا فرما دیں گے۔ اللہ تعالیٰ سے باتیں کیا کرو، اللہ تعالیٰ سے باتیں کیا کرو۔ ہاں آج ہم لوگوں سے تو باتیں کرتے، اللہ سے باتیں کرو۔ ہمارے حضرت ڈاکٹر عبد الحی صاحب رحمت اللہ علیہ فرمایا کرتے تھے کہ میاں اللہ تعالی سے اس طرح باتیں کیا کرو کہ یا اللہ، یا اللہ میں اس گناہ کے سیلاب سے نہیں بچ سکوں گا۔ باتیں کیسے کرو؟ دل ہی دل میں بات کرو کہ اللہ یہ گناہ کا سیلاب ہے جو آج کل چل رہا ہے، روز بروز گناہ کے یعنی راستے بڑھ رہے ہیں، کہ سیلاب سے نہیں بچ سکوں گا، یہ میرے بس میں نہیں ہے، میں آپ سے مانگتا ہوں کہ آپ ہی مجھے بچائیے، آپ ہی مجھے بچائیے، ورنہ پھر مجھ سے مؤاخذہ نہ فرمائیے گا۔ آپ بچائیے، میں تو آپ سے مانگ رہا ہوں، پھر آپ میری پکڑ نہ فرمانا۔ اللہ دیکھو تو اسے کیا ناز ہے، پھر مجھ سے مؤاخذہ نہ فرمائیے گا، ہر چیز آپ کی قدرت میں ہے، میرے پاس کچھ بھی نہیں ہے، میں آپ کو آپ کے حوالے کر رہا ہوں۔ میں آپ کو اللہ سے باتیں کرو کیا؟ یا اللہ میں آپ کو، میں اپنے آپ کو آپ کے حوالے کر رہا ہوں، اپنے اللہ میاں سے اس طرح باتیں کیا کرو۔ اللہ تعالیٰ کی سنت یہ ہے کہ اللہ تعالیٰ یہ دعا رد نہیں فرماتے، یہ دعا بھی ہو گئی اور باتیں بھی ہو گئی۔ ایسا سوچ کے باتیں کرو نا تنہائی میں، کوئی ہاتھ نہیں اٹھانا ضروری، ہاں کبھی بیٹھے ہو، بیٹھے بیٹھے باتیں کرو، مسلب پر ہو، صوفہ پر ہو، کرسی پر ہو، اللہ سے باتیں کرو۔ لیکن آج تو ہمیں اللہ سے باتیں کرنا آتی نہیں ہے اور مخلوق سے باتیں کرنا گھنٹوں آتا ہے۔ ہاں باتیں کرو، جو مخلوق مل جائے تو اس کے ساتھ تو گھنٹوں باتیں کرتے ہیں، پتہ نہیں کہاں کہاں سے کیسی کیسی باتیں آتی ہیں، لیکن جہاں اللہ سے باتیں کرنی ہو تو بولے بس اللہ کا نام لینے کے بعد چپ کیا بولو، کچھ سمجھ میں نہیں آتا۔ ہر ایک بات کر سکتا۔ اب یہی جملہ جو لکھے ہوئے ہے آپ اس کو لکھ لو اور اسی کو آپ سوچ سوچ کر بولتے رہو، دیکھ کر بولتے رہو، اللہ سے باتیں کرو۔ ہاں تو یاد رکھو اللہ سے باتیں کرنا چاہیے، مخلوق سے باتیں کرنا آتی ہے، اللہ سے باتیں کرنا نہیں آتی۔ جس دن اللہ سے باتیں کرنا سیکھ لوں گے اس دن مخلوق سے باتیں کرنے میں مزہ ہی نہیں آئے گی، مزہ ہی نہیں آئے گی۔ ارے بولے وہ کب فرصت کا وقت ملے اور اللہ سے باتیں کرے، اللہ سے باتیں کرنے میں اتنا مزہ، اتنا گھنٹوں نکل جاتے پتہ بھی نہیں چلتا۔ وہ تو پہلے سیکھو تو صحیح، گھنٹوں نکل جائیں گے اور بہت مزہ آتا ہے۔ تو بتاؤ اللہ سے باتیں کریں، اور اللہ ایسا، اللہ کو ایسا نہیں سمجھتے کہ وہ بیزی ہے، پتہ نہیں ابھی کسی اور کی سن رہے میری کہاں سنیں گے، ایسا نہیں ہے۔ ہاں اللہ کا نیٹورک ہر ایک کو پکڑتا ہے، دنیا کا تو آپ لوگ میں سے کوئی مجھ سے بات کرنا چاہے تو ہو سکتا ہے ابھی مولانا مشغول ہوں گے، پتہ نہیں بولے بیزی آ رہا ہے نا، تو بات نہیں کر سکتے۔ لیکن اللہ تعالیٰ کا معاملہ تو ایسا ہے کہ پوری دنیا کے انسان ایک ہی وقت میں اللہ سے باتیں کر رہے ہو تو اللہ سب کی باتیں سن رہا ہے، سب کی باتیں، سیٹلائٹ کی طرح ہے، वो तो मिसाल क्या दी जा सकती है, लेकिन एक थोड़ा सा समझने के लिए, जैसे सारी दुनिया के कॉल जो है सैटेलाइट में जाते हैं ना, वहां से एक दूसरे को सप्लाई होती है, तो सबके कबूल के, तो इस तरीके से अल्लाह ताला जो है खाली बातें नहीं है, पूरी दुनिया के इंसानों के इरादे बातें सब कुछ कर रहे हैं, और अल्लाह हर एक को उसकी मांग के हिसाब से जवाब भी देते, उसमें कोई रॉन्ग नहीं होता है। अल्लाह, इसलिए अल्लाह से बातें करना सीखो, नहीं आता है तो सिखा दूंगा, लेकिन आवे तो कोई सीखने के लिए कि मुझे अल्लाह से बातें करनी है। अभी आजकल आपके आपा जो है ना, वो सिखा रहे अल्लाह से बातें करना, अल्हम्दुलिल्लाह। तो उनसे राब्ता रखे जो मस्तूरात है, और जो मर्द है वो हमारे पास आ जाए। हजरत यूनुस अलैहिस्सलाम से सबक लो। हमारे हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह फरमाया करते थे कि हजरत यूनुस अलैहिस्सलाम के किस्से के बयान में अल्लाह ताला ने एक अजीब बात बयान फरमाई, एक अजीब बात बयान फरमाई। वो एक हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में 3 दिन, मछली के पेट में 3 दिन रहे। हजरत वाली साहब रहमतुल्लाह अलैह की एक बात दरमियान में अर्ज कर दूं कि अहले हिकमत के नजदीक इस कायनात में कोई खबर खबर महज नहीं है। इस दुनिया में जो भी खबर होती है वो खाली खबर नहीं होती, बल्कि हर खबर के पीछे इंशा होती है, एक मतलब होता है ना, उसको इंशा कहते हैं। आप कोई बात किसी को कर रहे होते हैं तो उसके पीछे एक मतलब होता है, यानी हर खबर से कोई ना कोई अम्र या नहीं निकलता है कि मेरी बात का मतलब, भाई एक इंसान किसी को तरगीब दे रहा है अच्छे कामों की, उसका मतलब आप बुराई से बचो, यही कह रहे हैं। लेकिन बुराई का तस्करा नहीं, अच्छाई का तस्करा है कि आप उसको छोड़ो, तो एक अम्र हो रहा है कि आप करो या नहीं निकलता है कि काम मत करो, ये काम करो, ये काम ना करो। हर खबर से कोई ना कोई सबक मिलता है। लिहाजा कुरान करीम में अल्लाह ताला ने जितने वाकयात बयान फरमाए उनके अंदर कोई ना कोई सबक बहरहाल है। तो हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में 3 दिन रहे, वहां अंधेरा ही अंधेरा था। इस अंधेरे में एक काम किया कि अपने रब को पुकारा। मछली के पेट में यूनुस अलैहिस्सलाम ने किसको पुकारा? अपने रब को पुकारा। क्या? ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन। आगे अल्लाह ताला ने बड़े मजे की बात फरमाई, वो ये है, फस्तजबना लहू व नज्जैना मिनल गम व कदालिक नुंजिल मुमिनीन। जब उसने हमें पुकारा तो हमने उसको पुकारा। अरे जब हम अल्लाह से बातें करेंगे तो अल्लाह हमसे भी बातें करेगा। जब उसने हमें पुकारा कि अल्लाह मैं तो जालिमिन में से हूं, इन्नी कुंतु मिनज़ ज़ालिमीन, तो हमने उसको पुकारा, उसकी पुकार को कबूल कर लिया, और उसको हमने उस घुटन से नजात दे दी। और इस तरह हम मोमिनीन को, मोमिनों को नजात देते हैं या नजात देंगे। तो अब सवाल यह है कि इस आखिरी जुमले का क्या मतलब कि हम इस तरह मोमिनों को नजात देंगे? क्या हर मोमिन पहले मछली के पेट में जाएगा और वहां जाकर एक कलिमात कहेगा, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन पढ़ेगा तो हम उसको भी मछली के पेट से नजात दे देंगे? क्या मतलब ये बताना चाहते? इसका मतलब ये है कि हर मोमिन जावे वहां ये पढ़े फिर हम उसको नजात दे? जाहिर है कि यह मतलब नहीं है, बल्कि इस जुमले का मतलब यह है कि जब कभी तुम किसी भी किस्म की जुल्मत में, मुसीबत में, परेशानी में घिर जाओ, यानी आपस में, यानी ऐसे परेशानी में आ जाओ, तो गुनाहों की जुल्मत हो या माहौल की जुल्मत हो या शर की जुल्मत में घिर जाओ तो हमें पुकारो, अल्लाह से पुकारो। जब कोई मुसीबत है, या अल्लाह माफ कर दे, बीमार हो गया, परेशान हो गया, जलील हो गया, अल्लाह से पुकारो, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिन ज़ालिमीन, या अल्लाह तू तो पाक है, तू तो पाक है, मैं ही जालिम हूं। तो फरमाया पुकारो, ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिन ज़ालिमीन। और जब तुम हमें पुकारोगे तो जिस तरह हजरत यूनुस अलैहिस्सलाम को ہم نے نجات دی تھی اس طرح ہم تمہیں بھی نجات دیں گے. یہ ہے مطلب. تو کس کو پکارو؟ اللہ سے. اس کو آیت کریمہ کہتے ہیں. لہذا ہم لوگ جو نفس کی اور گناہوں کی تاریکی میں گھیرے ہوئے ہیں، اس کا حل یہ ہے کہ اسی ذات کو پکارو جس نے اس نفس کو پیدا کیا اور جو خالق نور بھی ہے اور خالق ظلمت بھی ہے، جو خالق خیر بھی ہے اور خالق شر بھی ہے، اسی کو پکارو اور کہو کہ یہ اللہ، آپ نے ان کو پیدا فرمایا ہے، آپ ہی ان کو ہم سے دور فرما دیجیے. تم اس طرح پکاروں گے تو اللہ تعالیٰ نجات عطا فرما دیں گے، نجات عطا فرما دیں گے. حضور صلی اللہ علیہ وسلم 70 مرتبہ استغفار فرماتے. خلاصہ یہ کہ توبہ ایسی چیز نہیں کہ اگر کسی وقت وہ ٹوٹ جائے تو آدمی مایوس ہو کر بیٹھ جائے. نہیں نہیں، بلکہ سارے عمر یہ کام کرتے رہنا ہے. چاہے 10 سال سے ہم توبہ کر رہے ہیں اور ٹوٹ رہی ہے، 10 سال ہو گئے، کتنا بڑا عرصہ. اب بھی مت شرمانا کہ 10 سال سے میں توبہ کر رہا ہوں اور ٹوٹ رہی ہے. نہیں شرمانا، پھر بھی کرتے جاؤ، آخری سانس تک کرتے جاؤ. اللہ تو قبول کرنے کے لیے بیٹھا ہے، اللہ نہیں نکال دے گا اپنے دربار سے. بلکہ توبہ کر رہے، ٹوٹ رہی ہے، اس پر بھی ایک اجر مل رہا ہے. اللہ اکبر. تو فرمایا، ارے ہم اور آپ کس شمع اور قطار میں ہیں؟ جناب رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ میں اپنے پروردگار سے دن میں 70 مرتبہ استغفار کرتا ہوں، جبکہ آپ گناہوں سے معصوم ہیں. اللہ تک رسول 70 مرتبہ استغفار کرتا، اس کا مطلب یہ ہے کہ کوئی گین کے 70 مرتبہ نہیں، اصل میں کثرت سے استغفار کرتا ہوں. کثرت بتانا ہے، کیونکہ کثرت 70 بہت زیادہ کثرت بتانے تو اس میں 70 کا لفظ آتا ہے. کبھی بات کرتے وقت بولے 70 گنا بڑا ہوا، تو کثرت سے بتا بہت زیادہ بڑا ہوا. تو اس لیے اللہ کے رسول صلی اللہ علیہ وسلم استغفار فرماتے تھے جبکہ آپ گناہوں سے معصوم ہیں. گناہوں کا صدور آپ سے ممکن ہی نہیں. کوئی بھول چک ہو بھی گئی تو اللہ تعالیٰ نے پہلے سے اعلان فرما دیا کہ وہ سب معاف ہے. اس کے باوجود آپ فرماتے ہیں کہ میں 70 مرتبہ استغفار کرتا ہوں. بزرگوں نے فرمایا کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم اس لیے استغفار فرماتے تھے کہ آپ کے درجات میں ہر لمحہ، ہر لحظہ ترقی ہو رہی تھی. آپ نے اس لیے استغفار نہیں فرماتے کہ آپ نے کوئی گناہ کیا، نعوذ باللہ. نہیں نہیں، آپ کو تو درجات مل رہے تھے اور اوپر سے استغفار کر رہے تھے. تو جہاں ہم سے تو گناہ ہو رہے ہیں تو پھر ہمیں استغفار نہیں کرنا. تو جب آپ اگلے درجے پر پہنچتے تو پچھلا درجہ آپ کو بند منزل گناہ کے نظر آتا تھا. اب استغفار کیوں کرتے تھے؟ کہ آپ کے جو درجات بلند ہوتے تھے نا، تو آپ ایک اوپر کے درجے میں جاتے تو نچلا درجہ آپ کو گناہ کی طرح معلوم ہوتا تھا، اس لیے استغفار کرتے. علماء نے فرمایا، اور یہ ہوتا ہے جب انسان، آپ تو چلے نہیں ہیں، جب چلوں گے مراقبے میں تو پھر پتا چلے گا کہ پہلے تو گناہ کو گناہ نہیں سمجھ رہے تھے، جب اس پر چلوں گے تو اب گناہ تو گناہ سمجھ میں آنے لگ گئے. جب چلتے چلتے آگے جاؤں گے تو جو نیکی کر رہے ہیں اس میں بھی گناہ نظر آنے لگیں گے. اس میں بھی گناہ نظر آنے لگیں گے. وہ درجات ہے، کیونکہ اب وہ جو درجات، تو آگے کے جب سبق میں جاتے تو پچھلا سبق ایسا لگتا ہے جیسے ظلمت تھا، اب نور تو ملا. پھر اس کے آگے جاؤں گے تو لگے گا یہ ظلمت تھا، اب تو نور ملا. تو اس طریقے سے ہوتا ہے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم تو فرمایا ایک درجے سے اوپر کے درجے میں جاتے رہتے تھے، تو گویا آپ کو پچھلا درجہ آپ کو بمنزل گناہ کے نظر آتا تھا، آپ اس پر استغفار فرماتے تھے. لہذا ہمیں تو ہر آن ہر وقت استغفار کرتے رہنا چاہیے. جب غلطی ہو جائے پھر لوٹ آؤ، پھر غلطی ہو جائے تو پھر استغفار کر لو. یہی عمل کرتے رہو یہاں تک کہ اللہ تعالیٰ تمہیں غلبہ عطا فرما دیں گے انشاءاللہ، اور نفس و شیطان تمہارے قابو آ جائیں گے بشرطے کہ تم ان کے سامنے ڈٹ جاؤ. یاد رکھو، استغفار ہوتا ہے اور ایک ہوتی ہے توبہ. توبہ اور استغفار میں فرق ہے. توبہ جو ہوتی ہے وہ بڑے بڑے گناہ جو ہے، استغفار جو ہوتی ہے جو رات دن ہم سے کچھ نہ کچھ ہو جاتا ہے. استغفار ہمیشہ کرنا چاہیے. یہ گناہ کے لیے ضروری نہیں کہ گناہ کرو تو استغفار, تو نیکی کر کے بھی استغفار کرنا ہے. جیسے نماز کے بعد حکم ہے کیا ہے کہ جب سلام پھیر دی تو پہلے اللہ اکبر ایک مرتبہ اور پھر کہو تین مرتبہ استغفر اللہ استغفر اللہ استغفر اللہ. یہ سنت ہے. کیوں؟ حالانکہ ہم نے نماز پڑھی ہے, پھر کیوں استغفار؟ وہ اس لیے کہ اس نماز کا جو حق تھا اس کے حساب سے ہم نے ادا نہیں کی تو بھی ایک گناہ ہوا نا, تو ایک طرح کا یہ گناہ, اس لیے استغفار ہے. جیسے جماعت گش میں گئی اور پھر واپسی میں استغفار پڑھو. اب بتاؤ گش میں گئی ہے, کوئی گناہ کرنے نہیں گئی, وہاں جا کے اللہ کی بات کی, اللہ کی بڑائی بیان کی ہے, راستے میں چلی ہے, قدم پر ان کو اجر ملا ہے, جہنم کی آگ ان پر حرام ہوگی جو مٹی اور دھواں اور وہ لگا ہے, تو پھر اب واپسی میں استغفار کیوں کرا رہے؟ استغفار اس لیے ہے کہ بھائی جو گئے تھے اب وہ دعوت کا جو حق تھا وہ حق ادا نہیں ہوا ہے, اس لیے وہ حق تو ادا نہ ہوا تو ظاہر بات یہ بھی گناہ ہے. تو اس لیے فرمایا اب استغفار کرتے ہو اکڑ مت کرو. تو جس کے سامنے یہ ہوگا کہ اس کا حق ادا نہیں ہوا تو وہ استغفار کرے گا, اور جس کے سامنے نہیں ہوا تو وہ اکڑ کرے گا. اس لیے ہر نیکی کے بعد بھی استغفار. استغفار کے لیے ضروری نہیں ہے کہ گناہ ہو, لیکن گناہوں کے لیے ضروری ہے توبہ کرنا. اور استغفار تو ہر عمل اخلاص کے ساتھ ایک عمل کیا اس کے بعد بھی استغفار. بھائی کیوں کہ کیا پتا؟ اس لیے فرمایا استغفار کثرت سے کیا کرو. تو وہ استغفار الگ چیز ہے اور یہ توبہ الگ چیز ہے. توبہ کے بعد استغفار کا فائدہ ہوگا. توبہ ہی نہیں کی ہے تو استغفار کروں گے اس کا فائدہ کیا؟ اس لیے کہ بڑے بڑے گناہ موجود ہیں. جی, تو اس طریقے سے ہر عمل کے بعد استغفار شریعت نے کہا ہے. تو اللہ کے رسول صلی اللہ علیہ وسلم اسی طرح کا استغفار کرتے تھے کہ وما عرفناک حق معرفتک, کہ ہم نے آپ کو نہیں پہ اور ہم نے آپ کا حق ادا نہیں کیا جس طریقے سے حق ادا کرنا چاہیے تھا. تو اللہ کے رسول صلی اللہ علیہ وسلم کے سامنے بھی اللہ تعالیٰ کا جیسا حق ادا کرنا چاہیے تھا نہیں حق ادا کر سکے, تو اس پر استغفار کر. تو اب ہمیں کیا سبق ہے؟ پھر ہمیں بھی تو ہر عمل کے بعد استغفار کرنا ہے, ہر نیکی کے بعد استغفار کرنا ہے. تو گناہ کے بعد تو توبہ کرنی ہے, یاد رکھنا, اس کے بعد استغفار نہیں ہے, توبہ کرنی ہے. جیسے ابھی کسی کو تکلیف پہنچا دی, اے اللہ معاف کر دے, استغفر اللہ استغفر اللہ استغفر اللہ. اب ہزار مانے لاکھوں مرتبہ بھی استغفار کرو تو معاف نہیں ہوگا. کیوں؟ کہ جس کو تکلیف پہنچائی ہے اس سے معافی مانگ لو, یہ توبہ ہو گئی, اور آئندہ ارادہ کر لو کہ اللہ میں تکلیف نہیں پہنچاؤں گا, یا اسی سے کہہ دو میں آئندہ آپ کو تکلیف نہیں ہوگی, ہو گئی توبہ. تو یہ بات ہے. تو توبہ تو ضروری ہے وہ گناہوں پر, اور وہ موت سے پہلے, ورنہ تو پکڑے جائیں گے آخرت میں. اور اگر توبہ کر لی اور اگر ہم نے تو گناہ معاف ہو گئے ہیں, اب اللہ تعالیٰ سے امید ہے کہ اللہ تعالیٰ آخرت میں ہماری نجات دے دیں گے. اس لیے توبہ تو موت سے پہلے پہلے ہر ایک کو کرنا. کون ایسا ہے؟ کیونکہ معصوم تو نبی ہوتے تھے, ہم سب تو گنہگار ہیں, اور ہمارے تو قدم قدم پر گناہ ہے, ہماری تو نیکیوں میں بھی گناہ ہے. ہم چاہے نماز پڑھے تو اس میں بھی کئی گناہ ہے, اور ہم اگر کسی کو ہدیہ دیتے اس میں بھی کئی گناہ ہے, پتہ نہیں کیا کیا نیتیں ہماری بگڑ جاتی ہے. تو ہمارے تو ہر نیکی میں بھی گناہ ہے, تو پھر آگے کیا ہوگا؟ اس لیے یاد رکھو استغفار. آج ہم استغفار کرتے ہیں, کوئی بہت سو نے اپنی تسبیح بنا لی, میں روزانہ ایک تو صبح شام سو سو مرتبہ استغفار کرنا ہے, اس کی بھی آگے تفصیل آئے گی استحضار کے ساتھ میں. لیکن یہ ہے کہ توبہ نہ کرے اور خالی استغفار کرے تو یہ نہیں چلے. او ہو ٹائم ہو گیا, چلو یہ بات پوری ہو رہی ہے. قرآن کریم میں فرمایا ان قید الشیطان کان ضعیفا, یعنی شیطان کا مکر بڑا کمزور ہے. بظاہر تو یہ بڑا فونفا کرتا ہوا نظر آتا ہے, شیطان ہے نا, بظاہر تو لگتا ہے بہت طاقت ہے, لیکن اس کا شو زیادہ ہے, ورنہ شیطان میں کوئی دم نہیں. یاد رکھنا, جیسے ہوتا ہے نا باطل دکھاتا بہت ہے لیکن حقیقت میں اس کے اندر کچھ بھی نہیں ہوتا ہے, اور حق اپنے آپ کو دکھاتا نہیں ہے. اس لیے لوگ سمجھتے ہیں کہ ان کے پاس کیا ہے, حالانکہ اس حق والے کے پاس بہت بڑی طاقت ہوتی ہے لیکن دکھاتا نہیں، اور باطل دکھاتا بہت ہے اور اندر کچھ نہیں ہوتا. یاد رکھو ہمیشہ ایسا ہی ہوتا. تو اس لیے فرمایا کہ شیطان جو ہے اس کے پاس کوئی طاقت نہیں، بڑا روبدار معلوم ہوتا ہے، لیکن جو آدمی ایک مرتبہ اس کے سامنے ڈٹ گیا یہ وہیں غبارے کی طرح بیٹھ جاتا، سیدھا بلی کی طرح ہو جائے گا. بس اس کے سامنے ڈٹ جانا شرط ہے. بعض لوگ اس کے روب میں بہت کرتے ہیں، فوں فا بہت کرتے اور شور مچاتے اور دعوے کرتے ہیں، لیکن ان کے اندر کچھ بھی نہیں ہوتا ہے. چنانچہ اگر کوئی دوسرا آدمی ان کے مقابلے میں ڈٹ جائے تو وہ وہیں بیٹھ جاتے ہیں. اس لیے فرمایا باطل سے ڈرنا نہیں ہے. باطل اگر ہمیں ڈرا رہا ہے تو اس کے سامنے ایمانی طاقت اور ایمانی بول بول دوں گے تو سیدھا چپ ہو جائیں گے، بولے یار اس کو چھیڑنے جیسا نہیں ہے ورنہ ہم گئے کام سے. تو ایمانی پاور پیدا کرو. باطل ہمارے ہمیشہ اندر کی طاقت سے ڈرتا ہے، یاد رکھنا. چنانچہ اگر کوئی دوسرا آدمی ان کے مقابلے میں ڈٹ جائے تو وہیں بیٹھ جاتا. روس کا سربراہ بڑی ڈینگے مارا کرتا تھا کہ میں یہ کر دوں گا وہ کر دوں گا، ساری دنیا کو تباہ برباد کر دوں گا. روزانہ اس کا ایک نیا بیان آ جاتا تھا. لوگ پریشان تھے، جس زمانے میں روس کی طاقت تھی لوگ پریشان تھے کہ معلوم نہیں یہ کیا چیز ہے، لیکن جب بیٹھا تو بتاشے کی طرح بیٹھ گیا. بولتا تو بہت تھا، بتاشا ہوتا ہے بتاشا، کھایا ایک میٹھی چیز ہوتی ہے شکر کی بنی ہوئی، تو وہ فرمایا بیٹھ گیا. اللہ تعالیٰ نے نفس و شیطان کو ایسا ہی بنایا کہ ان کا مقابلہ کرنا بڑا مشکل معلوم ہوتا ہے اور یہ بڑے طاقتور معلوم ہوتے ہیں، لیکن ذرا سا آدمی ان کے سامنے ڈٹ جائے تو یہ بتاشے. تو فرمایا یہ بتاشے کی طرح بیٹھ جاتے ہیں، اس لیے ان سے گھبرانے کی ضرورت نہیں. جتنی مرتبہ غلطی ہو جائے، گناہ ہو جائے، ہر مرتبہ لوٹ آؤ، لوٹ آؤ. توبہ کا معنی کیا ہے؟ یاد رکھو توبہ کا معنی ہے لوٹ آنا. توبہ کے لفظی معنی ہے لوٹ آنا. یہ تاب یتوبو توبتن سے ماخوذ ہے، جس کے معنی ہے لوٹ کے آ جانا. یعنی گناہ کرنے کے نتیجے میں تم بھٹک گئے تھے، اب واپس لوٹ آؤ. اللہ تعالیٰ فرماتے ہیں کہ جب تم لوٹو گے تو میں لوٹوں گا، یعنی جب تم توبہ کرو گے تو میں گناہ معاف کر دوں گا. لہذا جب بھی ذرا پٹری سے اتر گئے پھر واپس پٹری پر آ جاؤ، پھر اتر گئے پھر واپس آ جاؤ. یہ نہ ہو کہ بس جب پٹری سے اتر گئے تو بس اب اتر ہی گئے، اب واپس لوٹنے کی ضرورت نہیں. یہ نہ کرو، بلکہ دوبارہ لوٹ آ جاؤ، لوٹ کے آ جاؤ. اللہ تعالیٰ مجھے اور آپ سب کو توبہ کرنے کی توفیق عطا فرمائے. آمین آمین یا رب العالمین. وآخر دعوانا الحمد للہ رب العالمین. ہمارا کا وقت ہے.